Ok, allora cosa? الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والطور وكتاب مسطور في رق منشور والبيت المعمور والسقف المرفوع والبحر المسجور إن عذاب ربك لواقع ما له من دافع يوم تمور السماء مورا وتسير الجبال سيرا فويل يومئذ للمكذبين الذين هم في خوض يلعبون يوم يدعون إلى نار جهنم دعا هذه النار التي كنتم بها تكذبون أفسحر هذا أم أنتم لا تبصرون اصلوها فاصبروا أو لا تصبروا سواء عليكم إنما تجزون ما كنتم تعملون إن المتقين في جنات ونعيم فاكهين بما آتاهم ربهم ووقاهم ربهم عذاب الجحيم كلوا واشربوا هنيئا بما كنتم تعملون متكئين على سرر مصفوفة وزوجناهم بحور عين والذين آمنوا واتبعتهم ذريتهم بإيمان ألحقنا بهم ذريتهم وما ألتناهم من عملهم من شيء كل امرئ بما كسب رهين وأمددناهم بفاكهة ولحم مما يشتهون يتنازعون فيها كأسا لا لغو فيها ولا تأثيم ويطوف عليهم غلمان لهم كأنهم لؤلؤ مكنون وأقبل بعضهم على بعض يتساءلون قالوا إنا كنا قبل في أهلنا مشفقين فمن الله علينا ووقانا عذاب السموم إنا كنا من قبل ندعوه إنه هو البر الرحيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو آج ہم سورۃ الطور کی کوشش شروع کر رہے ہیں. پچھلی کلاس میں سورۃ الزاریات ہم نے پڑھ کے مکمل کر لی تھی. اللہ کی توفیق سے اللہ تعالیٰ ہمارے پڑھنے کو سننے کو قبول فرمائے اور اس پہ جو کچھ سمجھ میں آیا پڑھا اس کے اوپر عمل کی توفیق عطا فرمائے. تو سورۃ الطور کی جو شروع کی ساجد نے 28 آیتوں کی تلاوت کی ہے. تو یہ اس لیے کی ہے کیونکہ معارف القرآن کے اندر مفتی محمد شفیع رحمۃ اللہ علیہ نے ان 28 آیتوں کا پہلے ذکر کیا اور پھر ان کے بعد ان کا ترجمہ اور تفسیر وغیرہ بیان کری, پھر اس کے بعد باقی آیات کو بعد میں کیا. تو ہماری ترتیب یہ ہے کہ ایک دفعہ تلاوت کر لیتے ہیں اور اس کے بعد پھر ترجمہ پڑھنا شروع کرتے ہیں. تو پیج نمبر 174 والیوم 8 معرفت القرآن سورۃ الطور. اللہ تعالیٰ ارشاد فرماتے ہیں والطور, واو قسم کے لیے ہے یہاں پر جس کو واو قسمیہ کہتے ہیں. الطور, طور پہاڑ جو کہ وادی سینا کے اندر موجود ہے جہاں پر کہ موسیٰ علیہ السلام جایا کرتے تھے اللہ تعالیٰ سے کلام کرنے کے لیے. ٹھیک ہے, تو اللہ تعالیٰ اس پہاڑ کی قسم کھا رہے ہیں. وہ کتاب مستور, اور کتاب مستور کی یعنی لکھی ہوئی کتاب. سطر کہتے ہیں نا جیسے لائن کو, سطر بین السطر بٹوین دا لائنز. ٹھیک ہے, تو مستور وہ کتاب جس کے اندر لائنز موجود ہوں, لفظی ترجمہ یہ بنتا ہے اس کا. ٹھیک ہے, لیکن مفہوم اس کا کیا ہے کہ لکھی ہوئی کتاب. ٹھیک ہے, جیسے کہ کوئی لائنز والی کاپی ہوتی ہے اس کے اوپر انسان لکھتا ہے نا, تو اسی طریقے سے لکھی ہوئی کتاب اس کا یعنی اس کا جو ہے وہ ترجمہ کیا. ٹھیک ہے, فی رقم منشور, کشادہ ورق میں, उर्दू में हम वरक कहते हैं सफ़े को,
ठीक है ना।
वरक पतली सी कोई परत होती है, जैसे कि इवन आप ख्वातीन जानती हैं कि कभी कभी खाने में ना वो चांदी के वरक डाले जाते हैं, तो उसके ऊपर कोई लिखा तो नहीं जा रहा होता उस वरक के ऊपर, लेकिन उसको वरक क्यों कहते हैं, क्योंकि बहुत ही थिन किस्म की वो एक लेयर होती है, ठीक है, तो इस वजह से उसको वरक कह देते हैं। तो यहाँ पर रक से मुराद वही वरक है, लेकिन ये वरक जो है वो मंशूर है, नशर, नशर किए हुए। नशर का मतलब फैला, जैसे हम कहते हैं ना नशरियात, टीवी की नशरियात, तो टीवी की नशरियात को नशरियात क्यों कहते हैं, क्योंकि टीवी का जो प्रोग्राम होता है वो नशर हो रहा होता है, फैल रहा होता है, उसी को नशरियात कह देते हैं। तो मंशूर फैली हुई, फैली हुई चीज़, तो रक़िम मंशूर फैले हुए वरक, ठीक है। तो ये जो किताब है लिखी हुई, ये फैले हुए वरकों के अंदर लिखी हुई है, ठीक है, बाकी इसका मफहूम आगे इंशाल्लाह पढ़ेंगे। अच्छा, वल बैतुल मामूर, और बैत मामूर की, ठीक है, तो कसम चल रही है ना, तूर की कसम, फिर किताब मस्तूर की कसम जो कि रक़ मंशूर में होती है, और फिर तीसरी कसम किस चीज़ की, बैतुल मामूर की कसम। बैतुल मामूर या बैतुल मामूर जो है वो काबा है जिसके गिर्द फरिश्ते तवाफ़ किया करते हैं, ये काबतुल्ला जिसके गिर्द हम तवाफ़ करते हैं, तो वो तो ज़मीन के ऊपर है ना, ये बैतुल मामूर जो है ये सातवें आसमान के ऊपर है, ठीक है, फरिश्तों का काबा। वस्सक़्फ़ अल-मरफू, सक़्फ़ कहते हैं छत को, और मरफू रफ़ा की हुई, रफ़ा, रफ़ा मतलब ऊंचा, बुलंद, तो बुलंद की हुई छत, सक़्फ़ छत को और मरफू बुलंद की हुई चीज़, तो बुलंद की हुई छत, ठीक है, तो ये पांचवी कसम हो गई, बुलंद की हुई छत की कसम। बुलंद की हुई छत से मुराद क्या है, आसमान, ठीक है, आसमान को अल्लाह ताला ने बुलंद किया हुआ है हमारे सरों के ऊपर, ठीक है। अब यहाँ पर मुराद जो है वो दुनिया का आसमान है, या जो अल्लाह ताला ने सात आसमान बनाए हुए हैं वो भी इसके अंदर शामिल हो सकते हैं, लेकिन अमूमी तौर पर दुनिया का आसमान मुराद होता है, जिसकी हकीकत क्या है, वो बेसिकली जो एटमोसफेयरिक लेयर्स होती हैं, ठीक है ना, जो कि आसमान कहलाती हैं दुनिया के अंदर, वरना कोई फिजिकल छत तो है नहीं है, ठीक है, जब रॉकेट ऊपर जाता है तो उसको किसी छत के थ्रू जो है वो फाड़ के तो नहीं गुजरना पड़ता, बल्कि वो एटमॉस्फेयर की लेयर्स होती हैं जिनके थ्रू जो है वो ऊपर 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 जाता रहता है, हत्ता के वो आखिरी लेयर से गुजर करके खला में पहुंच जाता है, ठीक है। तो ज़मीन के गिर जो हैं ये गैसियस, गैस की बनी हुई लेयर्स हैं, इन्हीं को एटमॉस्फेयरिक लेयर्स कहते हैं, लेकिन ये है क्या, ये हमसे बुलंद है, हमारे सरों के ऊपर है, ठीक है ना, तो इस वजह से सक़्फ़ मरफू, तो एक छत की तरह से नज़र आती है जब हम आंखों से देखते हैं, तो ऐसा लगता है कि जैसे आसमान जो है वो एक छत की तरीके से ऊपर एक तनी हुई चादर है, नीले रंग की चादर है, ठीक है, तो चूंकि देखने में ऐसा लगता है तो उस पर उस ज़माने के इंसानों को वो फिर एक छत ही की तरह से लगती थी, अल्लाह ताला ने उसके लिए छत का ही लफ्ज़ इस्तेमाल किया, ठीक है। बहरहाल तो सक़्फ़ अल-मरफू की भी कसम अल्लाह ताला ने खाई, और फिर उसके बाद वल बहर मसजूर, बहर तो सबको पता होगा समंदर को कहते हैं, ओशंस, ठीक है, और मसजूर ये सजर से लफ्ज निकला, उबलता हुआ या जलता हुआ, भड़कता हुआ, ठीक है, तो मसजूर मतलब वो चीज़ जिसके अंदर जैसे आग लगी हुई है, या तो उसके अंदर से बाकायदा शोले भी भड़क रहे हैं, या ये कि वो आग की गर्मी की वजह से उबल रहा है, ठीक है, तो बहर मसजूर, उबलता हुआ समंदर, भड़कता हुआ समंदर, ठीक है, दोनों तरह से इसका तर्जुमा किया है, ठीक है। सो फार तर्जुमे में कोई चीज़ पूछनी हो तो आप पूछ लीजिए, एक एक लफ्ज़ का जो तर्जुमा बताया है तो अगर लिख लें तो ज़्यादा फ़ायदा होगा, याद रहेगा। तो ये कौन सी वाली कसम हो गई, एक दो तीन चार पाँच, ये पांचवी कसम, वल बहर मसजूर, यानी अल्लाह ताला ने कसम खाई भड़कते हुए समंदर की। अब یہ ساری قسمیں کھانے کے بعد اللہ تعالیٰ فرما رہے ہیں اِنَّ عَذَابَ، بے شک عذاب ربکا، تیرے رب کا، عذاب ربکا، تیرے رب کا عذاب، کیا مطلب؟ رب کا دیا ہوا عذاب جو وہ گناہگار بندوں کو دے گا، لواقع، ضرور واقع ہونے والا ہے، لام تاکید والا ہے، یہ تاکید ایمفیسس کے لیے، لام تاکید کہتے ہیں اس کو، واقع، واقع ہونے والا، ٹھیک ہے؟ تو بامحاورہ ترجمہ اس کا اس طرح بھی کر سکتے ہیں کہ بے شک تیرے رب کا عذاب واقع ہو کر رہے گا، ما لہو من دافع، نہیں اس کو کوئی دفع کرنے والا، کوئی دفع دور کرنے والا، یعنی یہ جو عذاب ہے نا تیرے رب کا جو کہ کافروں کو اور نافرمانوں کو ملے گا، اس کو کوئی دور نہیں کر سکتا، اس کو کوئی دفع نہیں کر سکتا، ٹھیک ہے؟ ما نفی کے لیے ہے یہاں پر، ما نافیہ جس کو کہتے ہیں، جس کا ترجمہ نہیں، لہو اس کو، ٹھیک ہے، لام کا ترجمہ کو سے کر دیں ادھر، اور ہو اس کو، ٹھیک ہے نا، یعنی اس کا مطلب عذاب، تو اس عذاب کو کوئی دفع نہیں کر سکتا، من کا ترجمہ تو سے ہوتا ہے، لیکن یہاں پر من جو ہے وہ یعنی بیان کے لیے شاید استعمال ہو رہا ہے، ٹھیک، کوئی بھی یعنی دفع کرنے والا اس کا کوئی بھی نہیں ہے، کوئی اس کو دور نہیں کر سکتا۔ اچھا، یوم تمور السماء مورن، یوم دن کو کہتے ہیں، ٹھیک ہے، اور جملے کے شروع میں جب یوم آتا ہے نا تو وہ پھر اس جملے کا وہ بن جاتا ہے، ویسے تو مضاف کہتے ہیں گرامر کے اندر اس کو، لیکن میں اس کے لیے دوسرا لفظ، کوئی عام لفظ سوچ رہا ہوں کہ کیا کہیں گے، پوزیسٹ، یعنی جیسے بیت اللہ کا جو لفظ ہے اس میں بیت مضاف ہوتا ہے اور اللہ ہی جو ہے مضاف الیہ ہوتا ہے، لفظ اللہ مضاف الیہ ہوتا ہے، تو اللہ کا گھر، یہ ایک کنسٹرکشن ہوتی ہے، گرامیٹیکل کنسٹرکشن، جس کو مضاف مضاف الیہ ہی کہتے ہیں، تو بیت اللہ ہی اللہ کا گھر، تو گھر کے بارے میں تفصیل کیا ہے، گھر کس کا، اللہ کا، اسی طریقے سے یوم جو ہے نا یہاں پر، سوری یوما جو ہے نا، تو یوما کے بارے میں تفصیل ہے کہ یہ دن کون سا دن ہوگا، تمور السماء مورن، یہ دن وہ دن ہوگا کہ جس دن آسمان لرزے گا، لرزنا، تمور وہ لرزے گا، کیا چیز لرزے گی، السماء، تو آسمان لرزے گا، کانپے گا، اور مورن جو ہے یہ اس کی گویا کہ ایک حالت بیان کر رہے ہیں کہ وہ یعنی کانپنے کی حالت میں لرزے گا، ٹھیک ہے، لرزنے کی حالت میں لرزے گا، یہ عربی زبان کا ایک طریقہ ہوتا ہے جملہ بیان کرنے کا، کہ جس میں کہ ایک یعنی بعد میں جو ہے نا وہ ایک اسم یوز کرتے ہیں، جس اسم سے جو ہے نا وہ فعل کو مزید یعنی اوپن کر رہے ہوتے ہیں، مزید کلیئرفائی کر رہے ہوتے ہیں اس فعل کو، اس ورڈ کو، تو مارا یمورو یہ ورب ہے، اس کا مطلب ہوتا ہے لرزنا، اور مورن جو ہے یہ اس کا اسم ہے، لرزنا، ٹھیک ہے۔ خیر، تو بامحاورہ ترجمہ ابھی آپ کی کلاس کے لیے تو اتنا کافی ہے کہ جس دن آسمان لرزے گا، کانپے گا، ٹھیک ہے۔ اچھا، وتسیر الجبال سیرا، اور چلیں گے پہاڑ، چلنا، ٹھیک ہے، سیر کا مطلب ہوتا ہے چلنا، جیسے اردو میں ہم کہتے ہیں نا سیر کرنا، تو سیر کرنے میں کیا کرتے ہیں انسان، چلتے ہیں، چہل قدمی کرتے ہیں، ادھر سے ادھر جاتے ہیں، تو یہ لفظ جو ہے وہ عربی سے آیا ہے، سیر کا لفظ، اس کا ترجمہ اگر ہم کریں لفظی ترجمہ تو وہ چلنا کہلائے گا، تو گویا کہ پہاڑ جو ہے نا اس دن، یعنی قیامت کے دن کی بات ہو رہی ہے، اتنا تو سمجھ گئے ہوں گے سب لوگ، کہ قیامت کے دن پہاڑ جو ہے نا وہ اپنی جگہوں سے اکھڑ جائیں گے اور زمین کے اوپر سلائڈ کرنا شروع ہو جائیں گے، شروع میں تو سلائڈ کرنا شروع ہو جائیں گے، ٹھیک ہے نا، جیسے کہ پہاڑ زمین کے اوپر کیسے ہیں، ایک کیل کی فارم میں ہے، ایک ایسی کیل جس کا کہ ہیڈ ہوتا ہے نا وہ کون شیپڈ کا ہیڈ ہے، اور اس کے جو کیل والا جو 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 پوائنٹڈ حصہ ہوتا ہے وہ زمین کے اندر گڑا ہوا ہے، ٹھیک ہے. تو جب قیامت کا زلزلہ شروع ہوگا تو اس وقت کیا ہوگا کہ جو زمین میں گڑا ہوا حصہ ہے نا وہ اس کیل کا جو اوپری حصہ ہے جو زمین کے باہر ہوتا ہے کون شیپ، تو اس سے یہ کٹ جائے گا، ٹوٹ جائے گا. تو جب نیچے کی جو جڑ ہے وہ ٹوٹ جائے گی تو پھر اوپر کا جو کون شیپڈ حصہ ہے نا پہاڑ کا وہ سلائڈ ہونا شروع ہو جائے گا زمین کے اوپر، چلنا شروع ہو جائے گا زمین کے اوپر، ٹھیک ہے. اور چلتے چلتے جو ہے نا وہ اتنا زیادہ پھر وہ یعنی شیک ہوگا کہ بالآخر وہ ٹوٹنا شروع ہو جائے گا، اور ٹوٹ ٹوٹ کر کے وہ چھوٹے چھوٹے ٹکڑوں میں تبدیل ہو جائے گا. چھوٹے ہوتے چلے جائیں گے وہ ٹکڑے، ہوتے چلے جائیں گے، حتیٰ کہ اتنے چھوٹے ہو جائیں گے کہ وہ پھر دھنکی ہوئی روئی کی طریقے سے اڑنا شروع ہو جائیں گے. سورہ قاریہ کے اندر جس کا ذکر ہے، وَتَكُونُ الْجِبَالُ كَالْعِهْنِ الْمَنْفُوشِ، کہ وہاں پر جو قیامت کے دن کے پہاڑوں کا تذکرہ نا، وہ پہاڑوں کا جو آخری فارم ہوگی اس کا تذکرہ ہے، ٹھیک ہے نا. یعنی جب سور پھونکا جائے گا تو پہاڑ پہلے تو اپنی جڑوں سے کٹیں گے، کٹنے کے بعد وہ زمین کے اوپر سلائڈ ہونا شروع کر دیں گے. یہ ابتدائی شکل ہے، اور انتہائی شکل پہاڑوں کی کیا ہوگی کہ وہ دھنکی ہوئی روئی کی طریقے سے اڑنا شروع ہو جائیں گے. تو ابتدائی شکل سے انتہائی شکل تک کیسے پہنچیں گے؟ ریزہ ریزہ ہو کر کے، ٹوٹ ٹوٹ کر کے، ریزہ ریزہ ہو کر کے، اور پھر وہ جو ریزے ہیں وہ مزید چھوٹے ہوتے جائیں گے، چھوٹے ہوتے جائیں گے، چھوٹے ہوتے جائیں گے، حتیٰ کہ وہ اتنے باریک ہو جائیں گے کہ وہ اڑنا شروع کر دیں گے وہ ریزے، ٹھیک ہے. تو جہاں پر ابتدائی شکل کا ذکر ہے، تسیر الجبال سیرا، اوکے. آگے اللہ تعالیٰ ارشاد فرماتے ہیں، ف پس ویلن، خرابی ہے، بربادی ہے. ویل کا ترجمہ خرابی اور بربادی سے کرتے ہیں، اور ایک ترجمہ اس کا یہ بھی ہے کہ جہنم کی ایک وادی کا نام ویل ہے، لیکن یہاں پر سیاق و سباق سے پتہ چلتا ہے کہ جہنم کی وادی کی بات، مطلب چونکہ یہ قیامت کے دن کی بات ہو رہی ہے تو ہو سکتا ہے کہ اس میں جہنم میں جانے کے بعد والا معاملہ ہو کہ وہاں پہ جائیں گے تو وہاں پر جہنم کی وادی میں ان کو ڈالا جائے گا، ٹھیک ہے نا. لیکن یہاں پر ایک عمومی مفہوم بنتا ہے کہ بھئی خرابی ہوگی، ٹھیک ہے نا. جو مکذبین ہیں، تکذیب کرنے والے، ان کے لیے خرابی ہوگی، ان کے لیے بربادی ہوگی. اب وہ جہنم میں جب ڈالے جائیں گے تو ویل نامی وادی میں کوئی ڈالا جائے گا، کوئی کسی اور وادی میں ڈالا جائے گا، لیکن خرابی تو سب کے لیے ہوگی نا. جو بھی جہنم میں ڈالا جائے گا اس کے لیے خرابی ہے. تو فویل، بس خرابی ہے، یوم اذن، اس دن یعنی قیامت کے دن، للمکذبین. نام جو پہلا والا ہے اس کا ترجمہ لیے سے کریں گے، اور اس کے بعد کیا ہے؟ المکذبین. المکذبین تکذیب کرنے والے. تکذیب کرنے کا مطلب کیا ہوتا ہے؟ جھوٹ بولنا نہیں، جھوٹ بولنے والے کو کاذب کہتے ہیں، کاذب. تکذیب کا مطلب ہوتا ہے کسی دوسرے کو جھوٹا بولنا، کسی دوسرے کی نفی کرنا کہ اس نے جھوٹ بولا ہے، وہ غلط بات کر رہا ہے. تو یہ ویل جو ہے وہ کس کے لیے ہے؟ یہ نبی علیہ الصلوۃ والسلام کو جھٹلانے والوں کے لیے ہے. بے شک وہ اپنی زندگی میں سچ بولتے ہوں، اپنی زندگی میں اپنے معاملات میں سچ بولتے ہوں، جھوٹ نہ بولتے ہوں. مثال کے طور پر آج کل ہم لوگ بہت زیادہ متاثر ہیں نا گوروں سے، یورپین سے، امریکن سے، مطلب ہمارے زوم میں، ہمارے خوش گمانی میں یہ سچ بولتے ہیں. ویسے تو یہ تو بہت بڑا دھوکہ ہے، یہ سچ وچ کوئی نہیں بولتے ہیں، لیکن ہمیں لگتا ہے بڑا سچ بولتے ہیں یہ، ٹھیک ہے نا. خیر، دور کے ڈھول سہانے ہوتے ہیں، ہے نا. इस वजह से हम समझते हैं कि सच बोलते हैं। चलें कोई बात नहीं, मान लेते हैं कि सच बोलते हैं, लेकिन ये सच बोलना इनको जहन्नम से नहीं बचा सकेगा। ठीक है, क्यों नहीं बचा सकेगा जी? चले आपसे पूछते हैं ताकि इतना पता लगे कि आपको समझ में भी आ रही है बात कि नहीं आ रही। इनका सच बोलना, गोरी चमड़ी वालों का, प्यारे प्यारे लोग जिनको हम बहुत अच्छा समझते हैं, तो इनका जो अपनी ज़िंदगी में सच बोलना अगर है भी सही, तो फिर भी इनको जहन्नम से ये क्यों नहीं बचा सकेगा? क्योंकि क्या करते हैं ये, फवैलुल लिल मुकज्जिबीन। ये नहीं बोला फवैलुल लिल काज़िबीन, झूठ बोलने वालों के लिए जहन्नम में, बल्कि ये बोला फवैलुल लिल मुकज्जिबीन, क्योंकि इन्होंने अल्लाह और रसूल को झुठलाया, अल्लाह के रसूल को झुठलाया। ठीक है, नबी अलैहिस्सलाम को झुठलाया, इस वजह से इनका अपनी ज़िंदगी में सच बोलना इनको कोई फ़ायदा नहीं देगा। ठीक है, बेशक अपने अपने जो तिजारत है उसमें सच बोलते हों, है ना, बेशक अपने दफ्तर में सच बोलते हों, या अपनी बीवियों से सच बोलते हों कि मैं तो तुम्हारे अलावा किसी के पास जाता ही नहीं हूँ, खैर हमारा गुमान है इनके बारे में, झूठ तो ये खूब बोलते हैं, और ऐसा बोलते हैं कि हम तो सोच भी नहीं सकते कितना झूठ बोलते हैं। ठीक है ना, झूठ बोलना अगर सीखना है ना तो इनसे आकर के सीखें, हमें तो झूठ बोलना आता भी नहीं है इतना जितना कि इनको झूठ बोलना आता है, लेकिन करीब आकर के जब देखेंगे तो समझ में आएगा, दूर के ढोल वरना सुहाने होते हैं। बहरहाल तो मुकज्जिबीन के लिए वैल है, झुठलाने वाले के लिए वैल है। ठीक है, अच्छा, अल्लदीना हुम फी खौदीन यलअबून। अच्छा, यहाँ पे जो अल्लाह की बंदियां बहुत जोश में आकर के अल्लाह और रसूल को झुठलाते हैं जो बोल रही हैं ना, तो उसमें थोड़ी सी आपकी इसलाह कर दें कि इसमें से अल्लाह ताला को आप निकाल दें और सिर्फ रसूलुल्लाह। ठीक है ना, इसलिए कि रसूलुल्लाह ने हमें सब कुछ बताया अल्लाह के बारे में। ठीक है ना, तो अल्लाह की कोई आवाज़ शवाज नहीं आती। ठीक है ना, तो झुठलाता जो है ना बंदा, जो काफिर होता है, जो मुशरिक होता है ना, वो अल्लाह के रसूल को झुठलाता है। ठीक है ना, क्योंकि अल्लाह ताला इंसानों से डायरेक्टली बात नहीं करते हैं। बाकी जहाँ तक अल्लाह को झुठलाने की बात हुई है ना, तो ये कोई नहीं करता। यानी अगर आप बिल्कुल बॉटम पे जाकर के, बॉटम लाइन में जाकर के देखें ना, तो कोई अल्लाह को नहीं झुठलाता। इवन एथियस जो होते हैं ना, वो भी अल्लाह को नहीं झुठलाते, अल्लाह ताला को सब मानते हैं। तो काफिर जो जहन्नम में जाएगा ना, वो अल्लाह को झुठलाने की वजह से जहन्नम में नहीं जाएगा, वो खुद अल्लाह को झुठलाने की वजह से जहन्नम में जाएगा। ठीक है, आज सब जो बोलते हैं अपनी ज़रूरत के तहत बोलते हैं, वो इसलिए बोलते हैं ताकि उनकी उनकी तिजारत चमके, क्योंकि उनको पता है कि अगर उन्होंने कस्टमर के साथ झूठ बोलना शुरू कर दिया ना, तो कस्टमर जो है वो हमसे ख़रीदना छोड़ देगा। ठीक है, तो उनकी बिजनेस जो है वो फ्लॉप हो जाएगी, तो इस वजह से वो थोड़ा सा सच बोल देते हैं। सही बात कही आपने। चले आगे चले, अल्लज़ीना हुम फी खौज़ीन यलअबून। अल्लज़ीना, वो जो, हुम फिर हम का तर्जुमा फिर वो से करते हैं। ठीक है ना, वो जो फी हैं खौफ, बातों में। एक मिनट जरा, ये लफ्ज जो है मुझे इसकी एक एक्यूरेट ट्रांसलेशन देखनी है, जरा एक मिनट। तो म्यूट हो, प्लीज म्यूट करने अपने माइक को। हाँ, जैसे यहाँ पे बातचीत है ना, तो यानी अपने जो डिस्कशंस होती हैं, अंग्रेजी में इसको डिस्कोर्स, ठीक है ना, डिस्कोर्स कहते हैं, यानी जो आपस में गुफ्तो शुनीद होती है, जो आपस में एक डिस्कशंस जो चलती हैं ना लोगों के, तो उसके लिए अंग्रेजी में डिस्कोर्स का, इसमें यानी फिक्रें भी कह सकते हैं, आपस में जो फिक्रें एक्सचेंज करते हैं हम एक दूसरे से। ठीक है, जो सोच एक दूसरे से हम शेयर करते हैं, ठीक है, तो उन यानी खौदी से ये मुराद है, ठीक है। तो ये वो लोग होते हैं जो कि अपने सोच में, अपनी बातचीत में, अपनी फिक्रों के अंदर यल अबून में ये यानी खेल कूद कर रहे होते हैं, दे आर प्लेइंग, लाब कहते हैं खेल कूद को, ठीक है। हत्ता के जो टॉयज होते हैं बच्चों के खेलने के खिलौने, तो उनको भी जो है ना वो लाब कहा जाता है, ठीक है। जैसे वो सऊदी अरब के अंदर एक खिलौनों की दुकान है, क्या नाम है उसका, अलआबुल हसीन, ब्यूटिफुल टॉयज, लाब की जमा अलआब, ठीक है। तो टॉयज को भी कहा जाता है जिन चीज़ों से लोग खेलते हैं या बच्चे खेलते हैं, ठीक है। तो यल अबून कि ये लोग ना अपने जो फिक्रें हैं और जो सोचे हैं और जो डिस्कशंस हैं, तो इनके अंदर ना ये लोग यानी खेल कूद कर रहे होते हैं, यानी नॉन सीरियस, दे आर नॉट सीरियस अबाउट लाइफ, रियल रियलिटी ऑफ लाइफ के बारे में ये सीरियस नहीं होते। रियलिटी ऑफ लाइफ क्या है, मौत, मौत अटल हकीकत है जिंदगी की, ठीक है। ये मौत के बारे में सीरियस नहीं होते, वरना तो बड़ी सीरियस काम करते हैं, हैं? लोगों को मारने के बारे में बहुत सीरियसली जो है वो मंसूबे बनाते हैं, कैसे मारेंगे लोगों को, कैसे लोगों को लूटें, कैसे लोगों की जिंदगियां ख़राब करें, कैसे अपना माल पैसा और अपनी अय्याशी को बढ़ाएं, इसके बारे में तो बड़े सीरियस होते हैं। लेकिन जो ज़िंदगी की हकीकत है ना, मौत और फिर मौत के बाद वाली ज़िंदगी जो कि हमेशा हमेशा की है, उसके बारे में सीरियस नहीं होते ये लोग, ठीक है। तो अल्लज़ीना हुम फ़ी खौज़ी यलअबून, जो बातें बताते हैं खेलते हुए, नॉन सीरियसली, यौम युदअऊना इला नार जहन्नम दअ। अब फिर उस यौम की बात हो रही है, यानी क़यामत के दिन की बात हो रही है, कि युदअऊना दअ यदअउ दअ यदउ, और इसका ये मजहूल हो गया कि धक्के दिए जाएंगे, ठीक है। दअ का मतलब होता है धक्का देना, तो युदाउ का मतलब उनको धक्का दिया जाएगा, इला नारी जहन्नम, जहन्नम की आग की तरफ, दअन, वही जैसे कि पहले बताया था ना, मौरन सैरन के जुमला एक 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 वर्बल सेंटेंस मुकम्मल होने के बाद फिर उस वर्ड का जो बेस नाउन होता है उसका जिक्र किया जाता है, ठीक है। तो इसके इससे क्या होता है, जुमले के अंदर एक एम्फेसिस क्रिएट हो जाता है, ठीक है। तो यहाँ पर भी युदअऊन इला नारे जहन्नम दअन, यानी उनको धक्के दिए जाएंगे नारे जहन्नम की तरफ, धक्के देना, उर्दू में तर्जुमा इसको ऐसे ही कर सकते हैं, धक्के देना। अच्छा ओके, हाज़िही नारुल लती कुंतुम बिहा तुकज़्ज़िबून, और उनसे ये कहा जा रहा होगा कि ये है आग, हाज़िही नार, ये है आग, अल्लती, जिसको के कुंतुम तुम थे, बिहा उसके बारे में, तुकज़्ज़िबून झुटलाते हुए, ठीक है। यही तकज़ीब की बात हो रही है यहाँ पर, ये तुकज़्ज़िबून तुम झुटलाते थे, ये वही आग है कि जिसको के तुम झुटलाते थे, ठीक है ना। जब तुम्हारे नबी बताते थे तुम्हें कि कुफ्र करोगे, कुफ्र की हालत में मर जाओगे तो आग में डाला जाएगा, तो तुम कहते थे नहीं, कुछ कुछ नहीं होने वाला है, ऐसा कुछ नहीं होने वाला है, हमारी हड्डियां जो हैं वो सुरमा बन जाएंगी, बोसीदा हो जाएंगी और हम दोबारा जिंदा नहीं किए जाएंगे। और अगर हम जिंदा किए भी गए ना, ये भी कहते थे, अगर हम जिंदा किए भी गए ना तो हम तो जन्नत में जाएंगे, हम तो और ज़्यादा मज़े में रहेंगे, आग शाग में तो थोड़ी जाएंगे। तो जहन्नुम की आग को झुटला देते थे, ठीक है। तो उस दिन ना उनको फिर जतलाया जाएगा ये कि ये वही आग है जिसको तुम झुटलाते थे। अ फा सिहरुन हाजा अम अंतुम लातुबसिरुन, अ क्या है, हमज़ा इस्तिफ़हामिया इसको कहते हैं, इस्तिफ़हाम मीनिंग सवाल करना, फहम तलब करना, सवाल करना। तो ये सिर्फ एक हमज़ा है, इस एक हमज़ा का मतलब होता है क्या, یعنی کوشچن کرنے کے لیے استعمال ہوتا ہے. اور فا فا جو ہے وہ بس کے معنی میں استعمال ہوتا ہے, ٹھیک ہے. سو بس دین, ٹھیک ہے. پھر اصل لفظ ہے سحرن, سحر کہتے ہیں جادو کو. تو افا سحرن ہادا, ہادا کا ترجمہ یہ, افا سحرن ہادا, کیا یہ جادو ہے, ٹھیک ہے نا. یعنی گویا کہ اس دن پوچھا جائے گا کہ یہ کیا یہ جادو ہے جو تمہیں جس آگ کی طرف دھکیلا جا رہا ہے. ام یا, ام کا ترجمہ یا, انتم تم, لا تبصرون دیکھتے نہیں ہو, بصیرت نہیں ہے تمہارے پاس, تم دیکھتے نہیں ہو. لا تبصرون, don't you see, can't you see, ٹھیک ہے. تو یہ کوئی نظروں, جادو کیا ہوتا ہے, جادو کی مختلف حقیقتیں ہوتی ہیں. ایک حقیقت یہ ہوتی ہے کہ وہ نظروں کا دھوکہ ہوتا ہے, یعنی اصل میں کچھ نہیں ہوتا, صرف دیکھنے والے کو کچھ نظر آ رہا ہوتا ہے جو کہ ہوتا نہیں ہے. جیسے موسیٰ علیہ السلام کا جب مقابلہ ہوا تھا جادوگروں سے, تو جادوگروں نے رسیاں ڈالی تھیں زمین پر, اور پھر ان کے اوپر رسیوں پہ جادو نہیں کیا تھا, انہوں نے ایک ایسا سحر کھینچا تھا کہ جتنے دیکھنے والے تھے وہاں پر, اسپیکٹیٹرس, تماشائی, انکلوڈنگ موسیٰ علیہ السلام اور فرعون, سب کی نگاہوں کے اوپر ایسا جادو کیا تھا کہ سب کو جو ہیں وہ رسیاں سانپ نظر آنی شروع ہو گئی تھیں. حالانکہ وہ رسیاں کوئی نہیں سانپ بنی تھی, وہ رسیاں کوئی ہلنا جلنا شروع نہیں ہو گئی تھیں, لیکن دیکھنے والوں کے دماغ کے اوپر اثر ہو گیا تھا اور ان کی آنکھیں ان کو سانپ دیکھنا شروع ہو گئی تھیں, سانپ کے طور پہ دیکھنا شروع ہو گئی تھیں. تو جادو کیا ہے, اس کی ایک حقیقت یہ ہے کہ نظر بندی, ٹھیک ہے, نظروں کا دھوکہ. ویسے اس کی دوسری حقیقتیں بھی ہیں, باقاعدہ چینج بھی ہو جاتا ہے معاملہ, لیکن ایک حقیقت یہ ہے کہ بس نظروں کا دھوکہ ہوتا ہے. تو یہاں پر یہی فرما رہے ہیں کہ کیا ابھی بھی یہ نظروں کا دھوکہ ہے یہ جہنم, یا واقعی یعنی یہ تو ایک اٹل حقیقت ہے جو کہ تمہارے سامنے موجود ہے, ان ریالٹی موجود ہے, ٹھیک ہے نا. یا تو یہ کہ تم دیکھنے ہی نہیں چاہتے, تم ماننے ہی نہیں چاہتے, ٹھیک ہے. تو اس طریقے سے افا سحر ہادا ام انتم لا تبصرون, یا تم دیکھتے نہیں ہو. اصلوها فاصبروا, اصلوها چلے جاؤ اس کے اندر, فاصبروا پھر صبر کرو. اصبروا کا مطلب تم صبر کرو, صبر کرنے کا مطلب کیا, یہاں پر صبر کرنے کا مطلب کیا ہے, بھگتو. ہم اردو میں کہتے ہیں نا بھگتو, ٹھیک ہے. یہاں پہ صبر کرنے کا مطلب وہ والا صبر نہیں ہے جو دنیا کے اندر کیا کرنا تھا جو کہ انہوں نے کیا نہیں, یعنی نیکی پر استقامت, ایمان پر ڈٹ جانا, یہ دنیا کے اعتبار سے صبر کرنا کہلاتا ہے. جہنم کے اندر صبر کرنے کا مطلب کیا ہے کہ بس ادھر ہی رہو, مرتے رہو, گلتے رہو, سڑتے رہو اور سہتے رہو, یہ جہنم میں صبر کا مطلب ہے. تو یہاں پر جہنمی صبر کی بات ہو رہی ہے, اصبروا, ٹھیک ہے نا, یعنی داخل ہو جاؤ جہنم میں اور پھر اس کے اندر سہتے رہو ان تکلیفوں کو. او لا تصبروا, یا نہ سہو تم, یعنی تم برداشت کرو یا نہ برداشت کرو, اس سے کوئی فرق نہیں پڑتا. بہرحال تکلیف تو تمہیں ملے گی, عذاب تو تمہیں ملے گا, ٹھیک ہے. اب چیخو چلاؤ یا خاموشی سے اس کو سہلو, اس طرح بھی سمجھ سکتے ہیں اس کو کہ خاموشی سے اس کو سہلو یا چیخ چلا کر کے اس کو سہو, بہرحال یہ تمہارے اوپر سے ٹلنے والا نہیں ہے. تو اس لوہا, داخل ہو جاؤ اس کے اندر, پھر تم اس کو اس کے اندر تم صبر کرو یا تم صبر نہ کرو. سوا ان علیکم, برابر ہے تمہارے لیے, ٹھیک ہے. سوا ان کہتے ہیں برابر کو, ایکول, ٹھیک ہے. علیکم تمہارے اوپر, ٹھیک. تو صبر کرنا یا نہ صبر کرنا اب تمہارے لیے برابر ہے, کوئی فرق نہیں پڑتا, جو بھی کرو تم آپ جا کر کے. انما تجزون ما کنتم تعملون, انما, بے شک سے بھی اس کا ترجمہ کر سکتے ہیں, اور اس کا اور جو کلوزر ترجمہ ہوتا ہے وہ ہوتا ہے سوائے اس کے نہیں کے, یعنی اونلی اینڈ اونلی, اونلی اینڈ اونلی. انما تجزون, تم جزا پاؤ گے, ما كنتم تعملون, جو تم نے عمل کیا ہوگا اس کی, ٹھیک ہے, یعنی جو تم نے عمل کیا ہوگا تم اسی کی جزا پاؤ گے, جو تم نے عمل نہیں کیا ہوگا نا اس کی تم جزا نہیں پاؤ گے, ٹھیک ہے. تو فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ, جس نے ایک مثقال برابر بھی نیکی کری ہوگی تو وہ اس کو دیکھے گا قیامت کے دن. وَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ, اور جس نے مثقال برابر بھی شر کیا ہوگا وہ بھی دیکھے گا, ٹھیک ہے. تو اِنَّمَا تُجْزَوْنَ مَا كُنْتُمْ تَعْمَلُونَ, یہ بھی ایک ڈفرینٹ انداز میں اسی بات کو اللہ تعالیٰ نے یہاں فرما دیا, ٹھیک ہے. پھر اس کے بعد ان المتقین, بے شک متقی لوگوں کے لیے کیا ہے, متقی لوگوں کا کیا معاملہ ہوگا, فی جنات و نعیم, وہ باغوں میں ہوں گے, جنات باغ, ٹھیک ہے, باغات, و نعیم نعمتیں, ٹھیک ہے, تو جنت کی نعمتیں ان کے پاس ہوں گی, جنت کا ماحول ہوگا, سب کچھ ہوگا ان کے پاس, لیکن کن کے پاس, متقین کے لیے, گناہوں سے بچنے والوں کے لیے, ایمان والوں کے لیے, کیونکہ تقویٰ کا جو سب سے بنیادی لیول ہے وہ ہے ایمان. ایمان کے اوپر پھر مزید نیکی کی زندگی گزارتے ہیں, گناہوں سے بچنے والی زندگی گزارتے ہیں, تو تقویٰ کی کوالٹی میں اضافہ ہوتا رہتا ہے, ٹھیک ہے, لیکن منیمم تقویٰ کیا ہے, ایمان, ٹھیک ہے. ایمان اگر نہیں ہے تو تقویٰ نہیں ہے, چاہے کتنا ہی جو ہے وہ شراب سے پرہیز کرے اور سور نہ کھائے اور جھوٹ نہ بولے اور لوگوں کی مدد کرے اور چیریٹی کرے اور جو کچھ بھی کرتا رہے کرتا رہے, اگر ایمان نہیں ہے تو متقی نہیں ہوگا, اور متقی نہیں ہے تو جنت میں داخل نہیں ہوگا, ٹھیک ہے. تو ان المتقین, متقین کے لیے جنت اور اس کی نعمتیں ہیں. فاکہین بما آتاہم ربہم, فاکہین فاکہتن کی جمع, فاکہتن میووں کو کہتے ہیں یا پھل, ٹھیک ہے, اس میں ویٹ فروٹس بھی آ گئے, ڈرائی فروٹس بھی آ گئے, ٹھیک ہے نا, بہرحال جو پھل ہوں گے سارے کے سارے جنت کے اندر. بما آتاہم ربہم, جو ان کو دیے ان کے رب نے, تو ان کے رب نے ان کو جو دیا, ان کو انجوائے کرتے ہوئے وہ وہاں پر جنات میں اور نعیم کے اندر رہیں گے. اچھا, اور کیا, وقاہم, اور بچتے ہوئے وہ لوگ, وقاہم, وقا کا مطلب ہوتا ہے بچنا یا 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 محفوظ رہنا, ٹھیک ہے. ربہم, ان کے رب نے, تو وقاہم ربہم, ان کے رب نے ان کو بچایا, عذاب الجحیم یعنی جہنم کے عذاب سے, ٹھیک ہے, جہنم کے عذاب سے ان کے رب نے ان کو بچایا, ٹھیک ہے. تو یہ متقین کی وہاں پہ احوال بیان ہو رہے ہیں کہ جنتوں کی نعمتوں میں رہیں گے اور وہاں پر جو ہے وہ اللہ کے دیے ہوئے پھل کھائیں گے, یعنی جو بھی ان کو, پھل کا مطلب یہاں پہ صرف جو ہے وہ انار اور سیب اور ناشپاتی اور انگور نہیں, بلکہ جتنی نعمتیں وہاں پر ہوں گی جن کو کہ یہ استعمال کریں گے نا, سارے کے سارے پھل ہیں, ٹھیک ہے. جیسے کہتے ہیں نا کہ اس کی محنتوں کا پھل, محنتوں کا ثمرہ. اب محنتوں کا ثمرہ کا مطلب یہ کہ تھوڑی ہوتا ہے کہ جی اس کو سیب کھلائے جا رہے ہیں, بلکہ اس کو جو بھی اچیومنٹ ہوئی ہے, جو بھی ریوارڈز مل رہے ہیں, سب کا سب پھل ہے اس کا, ٹھیک ہے. تو اسی طریقے سے جنت میں جو ہے وہ جو کچھ بھی ہوگا وہ سب کا سب ان کے اعمال کا پھل ہوگا, ثمرہ ہوگا جو اللہ تعالیٰ ان کو دیں گے. اور ان سے کیا کہا جائے گا, کلو وشربو, کھاؤ اور پیو, ٹھیک ہے نا, یعنی کھاؤ پیو کا مطلب بیٹھ کر کے ہر وقت کھاتے رہیں گے اور کچھ نہیں کریں گے, بات چیت نہیں کریں گے, اپنی بیویوں کے ساتھ وقت نہیں گزاریں گے, نہیں. کھانے پینے کا مطلب یہ ہے کہ مزے کی زندگی گزارو, ٹھیک ہے نا, کمانے کی فکر نہیں ہے اب تمہیں, अब तुम्हें तो एंजॉय करने का टाइम है, कमाने का फिक्र की फिक्र तुमने कर ली दुनिया के अंदर, अब तो उस कमाने का फल एंजॉय करने का वक्त है, तो उसमें खाना भी शामिल है, पीना भी शामिल है, और इत्मीनान के साथ तकियों के ऊपर टेक लगा करके बैठना भी शामिल है, और चलना फिरना भी शामिल है, और अपने दोस्तों और अपने यानी मोहब्बत करने वालों से मुलाकातें भी शामिल हैं, है? सब कुछ शामिल है उसके अंदर। कुलू वशरबू हनीअन, हनीअन का मतलब होता है यानी रचता हुआ, से यहाँ तर्जुमा किया है हनीअन मरिया, जैसे कि वो निकाह का जो खुतबा होता है तो उसके अंदर हनीअन के लिए रचता के अलावा कोई तो दूसरा लफ्ज़ ज़हन में नहीं आ रहा है, यानी मीठा या मजे के साथ ही रचते हुए यानी खूब खूब एंजॉय करो, ठीक है ना, यानी खूब मजे से फिर खाओ और पियो, ठीक है, इसी ऐसे ही इसका बामहावरा तर्जुमा कर सकते हैं। तो कुलू वशरबू हनीअन, मजे के साथ खाओ पियो, बिमा कुंतुम तअमलून, फॉर व्हाट, ड्यू टू व्हाट, जो तुमने अमल किए, कुंतुम तअमलून, जो तुम अमल करते थे, ठीक है, तो उसके सबब से, बिमा बसबब जैसे हम उर्दू में कहते हैं ना, बसबब उसके, ठीक है, तो बिमा का तर्जुमा जो है वो बसबब कुंतुम तअमलून, जो तुम अमल किया करते थे, जैसे ऊपर है बिमा आता हूँ रब्बहुम, बसबब जो लोगों ने जो जो उनके रब ने उनको अता किया, उसी तरीके से यहाँ पर बसबब जो वो अमल किया करते थे, ठीक है, बिकॉज ऑफ जैसे कहते हैं। अच्छा मजीद क्या होगा उनके साथ, मुत्तकीन, तकिया लगाए हुए, टेक लगाए हुए, अला सुरुरिन मसफूफतिन, सुरुर सरीर की जमा है, सरीर जो है वो बिस्तर को, चारपाई को, तख्त को, जिसके ऊपर इंसान ज़रा रिलैक्स करके बैठता है, लेटता है, तो उसको सरीर कहते हैं, और इसकी जमा सुरुर होती है, तो ये जो सुरुर होंगे ना उनके, मसफूफतिन, सफ़ों की शक्ल में बिछे हुए होंगे, ठीक है ना, कतार की शक्ल में, यानी ये उनका वो वाला टाइम होगा जिसमें कि ये अपने मिलने वालों के साथ मिल बैठते होंगे, ठीक है ना, एक तो होता है इंसान की पर्सनल लाइफ, प्राइवेट लाइफ, जो सिर्फ घर वालों के साथ होती है, ठीक है ना, तो वहाँ पर दोस्त अहबाब नहीं होते, वहाँ पर तो सिर्फ बीवी होती है, वहाँ पर तो सिर्फ बच्चे होते हैं, लेकिन जब एक टाइम होता है शाम का वक्त, मिलने का टाइम, ठीक है, तो ड्राइंग रूम में बैठते हैं, बैठक में बैठते हैं, तो वहाँ पर जो होती है वो लोगों की बैठकें जो है वो बड़ी अरेंज्ड होती हैं, लाइन बनी होती हैं, सफ़ें बनी हुई होती हैं, जिसके अंदर के लोग बैठ करके फिर आपस में बातचीत किया करते हैं, ठीक है, तो कतार दर कतार जो है ना ये इनके सुरूर जो हैं वो बिछे हुए होंगे, और ये उनके ऊपर जो तकिए मौजूद होंगे उनके ऊपर टेक लगा कर कर आराम से बैठे होंगे। अच्छा वज़व्वजनाहुम बिहूरिन ईन, अब इसके बाद उनकी प्राइवेट लाइफ का जिक्र कि इनको हम इनकी शादियां कर देंगे, ज़व्वजना, हम इनकी जौजे बना देंगे, इनकी बीवियां बना देंगे, या इनकी जो औरतें हैं उनके हस्बैंड्स बना देंगे। अच्छा यहाँ पर तो वैसे मर्दों का जिक्र है, क्योंकि हूरन ईन से शादियां होंगी, तो मर्दों की शादियां जो हैं वो बड़ी बड़ी आँखों वाली, यानी जो होता है हमारे यहाँ भी पुराने ज़माने में ज़रा ये होता ना खूबसूरती की अलामत, बड़ी बड़ी आँखें, ठीक है, तो बड़ी बड़ी आँखों वाली, ईन का तर्जुमा उलमा ने ऐसे ही किया है कि ऐसी हूरें होंगी कि जिनकी बड़ी बड़ी आँखें होंगी, ठीक है, और जो औरतें होंगी, जो जन्नती औरतें होंगी, तो उनके या तो वो शौहर होंगे जो कि दुनिया में थे, ठीक है, जो कि बहुत नेक थे, जो कि इनके साथ बेहतरीन मामला किया करते थे, तो वही शौहर पर उनको, क्योंकि ये खुश थी ना उनके साथ, उनके साथ राज़ी थी ना, तो उनको जन्नत के अंदर वही शौहर मिलेंगे, और जिनके ऐसे शौहर थे कि जिनकी बीवियाँ उनके उनसे तंग थीं, उनसे परेशान थीं, तो फिर उनको वो वाले शौहर नहीं मिलेंगे, बल्कि उनको दूसरे शौहर दे देंगे, ठीक है, कि जो कि जन्नत में जाने के काबिल थे, ठीक है, बहरहाल हर एक को जो है वहाँ पर पार्टनर्स मिलेंगे, कोई तने तनहा बोर नहीं हो रहा होगा। ठीक है ना, द पॉइंट इज कि कोई बोर नहीं होगा वहां पर तन्हाई की वजह से, ठीक है। तो ज़वजना हम बिहूरन ईन, हम इनकी शादियां कर देंगे बड़ी बड़ी आंखों वाली हूरों से। वल्लज़ीना आमनु, अच्छा इसके बाद फिर अल्लाह ताला ने मेहरबानी फरमाई ईमान वालों के ऊपर, ठीक है। वल्लज़ीना आमनु, और वो लोग जो ईमान लेकर के आए, वत्तबअतहुम ज़ुर्रियतुहुम बीईमान, और उनकी इत्तेबा करी, उनको फॉलो किया उनके ख़ानदान वालों ने, उनकी ज़ुर्रियत ने, यानी उनकी बीवी और उनके बच्चों ने, ठीक है ना। ज़ुर्रियत किसको कहते हैं? ज़ुर्रियत कहते हैं कि जो किसी के मातहत होते हैं, जैसे घर का मर्द होता है तो उसकी ज़ुर्रियत जो है वो उसकी औरत, उसकी बीवी होती है और उसकी औलाद होती है, ठीक है ना। तो यहाँ पर उनका ज़िक्र है कि जिन ईमान वालों की जो ज़ुर्रियत थी, उन्होंने इन ईमान वालों को फॉलो किया ईमान के साथ, यानी ज़ुर्रियत भी ईमान वाली थी, और अपने घर के जो बड़े थे उनकी अताअत करने वाली थी, उनकी इत्तेबा करने वाली थी नेकी के रास्ते पर। तो क्या करेंगे अल्लाह ताला उनके साथ? अल्हक़ना बिहिम, लाहिक कर देंगे, मुलहक कर देंगे। मुलहक का मतलब होता है मिला देना, ठीक है ना। तो हम उनको मिला देंगे, बिहिम ज़ुर्रियतुहुम, उनकी ज़ुर्रियत के साथ, ठीक है ना, यानी घर के बुजुर्गों को उनके बीवी बच्चों के साथ मिला देंगे। वमा अलतनाहुम, और नहीं, ये मा नाफिया है, और नहीं, अलतना कम करेंगे हम उनके लिए, मिन अमलिहिम, उनके अमल में से, मिन शैइन, बिल्कुल भी कोई चीज़, बिल्कुल भी कोई चीज़ हम उनके अमल में से कम नहीं करेंगे, ठीक है। अब इसकी तफसीर इंशाल्लाह मारूफ मसाइल में आएगी, तो फिर वहीं पे इसको मजीद डिस्कस कर लेते हैं। कुल्लुम रिम बिमा कसबा रहीनुन, जी उसूल बयान कर दिया अल्लाह ताला ने, कुल्लुन हर कोई, इम्र इम, इम्र इम कहते हैं बंदे को, आदमी को, ठीक है ना। इन्नमा लि इम्र इम मानवा, हर आदमी के लिए वही है जिसकी इसने नियत करी, ठीक है ना। जो है ना सबसे पहली वाली हदीस, वो वाली जो किताबों में होती है, इन्नमल आमालु बिन्नियात, ये हदीस है, सबने सुनी होगी इंशाल्लाह, कि आमाल का दारोमदार नियतों पर है। इसी हदीस में आगे अल्लाह ताला ने, नबी अलैहिस्सलाम ने फरमाया, लिकुल इम, हर आदमी के लिए, ठीक है ना, मानवा, जो उसने नियत करी वही है, ठीक है। तो ये वही वाला इम्र इम है, ठीक है ना, कि हर आदमी के लिए बिमा, वही है जो कसबा रहीन, बल्कि नहीं, कुल्लुम रिम, हर आदमी, बिमा का तर्जुमा जहाँ पे विद वॉट, क्योंकि बाद जो है ना इसका तर्जुमा लफ्जी तौर पे किया जाए तो अंग्रेजी में विद से बनता है, जैसे बिस्मिल्लाही, विद द नेम ऑफ अल्लाह, अल्लाह के नाम से हम शुरू करते हैं ना, तो अल्लाह ताला के नाम के साथ, ठीक है। तो बा का तर्जुमा उमूमन जो है वो साथ से करते हैं, जिसको अंग्रेजी में विद कहते हैं, और माँ का मतलब जो है वो जो, ठीक है ना। तो विद वॉट, कसबा, ही अर्नड, उसने कमाया, रहीन, रहीन कहते हैं वो चीज़ जो के किसी के पास रहन रखी हुई हो, जिसको कहते हैं कि कोलेट्रल भी कहते हैं उसको, लेकिन कोलेट्रल एक और मुश्किल वर्ड हो गया, रहीन, रहन जो है वो भी एक मुश्किल वर्ड है। तो मतलब क्या कि जैसे होता है ना कि आपको किसी से कर्जा चाहिए होता है, ठीक है ना। तो एक तो तरीका कर्जा लेने का ये है कि आप जाएं और आप उसकी मिन्नत से मदद करें कि भाई मुझे जो है ना वो 10 लाख रुपए चाहिए, आप मुझे दे दें, ठीक है ना। तो अगर वो आपको बहुत अच्छा दोस्त होगा, बहुत आपका खैर ख्वाह होगा और बहुत अमीर होगा, तो वो आपको 10 लाख रुपए दे देगा बस, और कह देगा कि भाई आप चलें, आप जो है ना वो 2 साल में मुझे लौटा दीजिएगा, बस یہ ایک ہوتا ہے قرضہ دینے کا، اور ایک ہوتا ہے کہ آپ قرضہ لینے کے لیے اس سے کہیں کہ بھائی میں گروی، میں آپ کے پاس اپنی کوئی قیمتی شے جو ہے نا وہ گروی رکھ رہا ہوں، ٹھیک ہے نا؟ تو اگر میں آپ کو قرضہ واپس نہیں لوٹا سکا تو یہ چیز جو میں آپ کے پاس گروی رکھ رہا ہوں نا، یہ چیز آپ مجھے واپس نہیں کیجیے گا، بلکہ آپ اس کو اپنے پاس رکھ لیجیے گا، اور یہ اتنی قیمتی چیز ہے کہ اس کو بیچ کر کے آپ اپنا نقصان پورا کر لیجیے گا، کیونکہ میں تو آپ کو قرضہ واپس نہیں کر سکا، تو اب آپ اس گروی چیز کو پھر بیچ کر کے اپنا پورا کر لیجیے گا معاملہ، ٹھیک ہے؟ تو اس کو گروی رکھنا کہتے ہیں نا اردو کے اندر، اسی کو عربی میں رہن رکھنا کہتے ہیں، ٹھیک ہے نا؟ تو اب یہ جو آپ کوئی چیز کسی کے پاس گروی رکھتے ہیں، تو یہ گروی والی چیز جو ہوتی ہے، اب یہ تو نہیں ہو سکتا نا کہ آپ نے جو قرضہ لیا ہے اس قرضے کو آپ جو ہے وہ ماشاء اللہ آرام سے کھا رہے ہیں، اپنے کاروبار میں لگا رہے ہیں، اور تھوڑے دن کے بعد آپ ان صاحب کے پاس جائیں اور ان سے کہیں کہ جی وہ جو میں نے آپ کے پاس گروی چیز رکھی تھی نا وہ بھی مجھے واپس چاہیے، اب تو آپ مجھے واپس دے دیں، ایسا آپ کر سکتے ہیں؟ نہیں، ایسا آپ نہیں کر سکتے۔ یہ گروی چیز تو آپ کو اسی وقت ملے گی نا جب آپ قرضہ اس کو لوٹا دیں گے، جب تک قرضہ نہیں لوٹائیں گے تو یہ گروی چیز بندھی رہے گی، یہ ٹائٹ رہے گی قرضے کے ساتھ، جب تک قرضہ ہے اس وقت تک یہ چیز اس کے پاس گروی رہے گی، آپ جا کے واپس نہیں مانگ سکتے اس سے۔ تو بالکل وہی کانسیپٹ جو ہے وہ اللہ تعالیٰ یہاں پر فرما رہے ہیں کہ ہر بندہ جو ہے نا وہ اپنے اعمال کے ساتھ رہین ہے، گروی ہوا ہوا ہے، ایسا نہیں ہے کہ وہ اپنے جو اس نے کمایا ہے وہ اس سے اپنے آپ کو آزاد کر لے، ٹھیک ہے نا؟ کہ اس نے نیکیاں کری ہیں لیکن وہ اپنے آپ کو آزاد کر لے کہ نہیں مجھے نیکیوں کی کا اجر نہیں چاہیے، ایسا نہیں ہو سکتا، ٹھیک ہے نا؟ اسی طریقے سے جس نے گناہ کے اعمال کیے ہیں، کفر و شرک کیا ہے، تو وہ کہے کہ یہ کفر و شرک کے ساتھ جو جہنم کا عذاب وابستہ ہے تو میں اس سے آزاد ہونا چاہتا ہوں، مجھے وہ عذاب نہیں چاہیے، نہیں، ایسا نہیں ہو سکتا۔ کفر شرک گناہ ان کے ساتھ جہنم کا عذاب ٹائیڈ ہے، جڑا ہوا ہے، جیسے کہ قرضے کے ساتھ رہن جڑا ہوا ہوتا ہے، اس کو آپ الگ نہیں کر سکتے۔ اسی طریقے سے ہر بندہ اپنے اعمال کے ساتھ رہین ہے، ٹائیڈ اپ ہے، جو اس کی جزا اللہ تعالیٰ نے فکس کری ہوئی ہے وہ اس کو جزا مل کر کے رہے گی، وہ اپنے آپ کو اس سے چھڑا نہیں سکتا، ٹھیک ہے؟ تو یہی اس آیت کے اندر فرما رہے ہیں، کلن امرئن، ہر بندہ بما واٹ ہی ارن ٹائیڈ وتھ اٹ، ایوری ون از ٹائیڈ وتھ وٹ ایور ہی ارن، ٹھیک ہے، وٹ ایور ہی ورک فار، جو بھی اس نے محنت کری ہے نا وہ اس کے ساتھ ہی رہین ہے، ٹھیک ہے؟ پھر فرمایا وَأَمْدَدْنَاهُمْ، اَمْدَدْنَا تار لگا دیا ہم نے، زیادہ اچھی طرح سے مطالعے کا آج موقع ملا نہیں، تو کچھ الفاظ جو ہیں وہ رہ گئے، ایک منٹ اور کرنے کا موقع نہیں ملتا، ویسے مدد نہ ہم نے مدد کری، مدد نہ تار لگا دیا ہم نے، تو لمبا کرنا نا، अंदाजा गिनती दो इमदाद, जैसे हम कहते हैं ना इमदाद करना किसी की, यानी पहले से उसके पास कुछ कुछ ताकत मौजूद थी, फिर आप मजीद इमदाद भेजते हैं उसको, उसकी ताकत को मजीद बढ़ाने के लिए। ठीक है, तो ये वही वर्ड है अमददना, हम इमदाद करेंगे यानी हम मजीद देंगे, मजीद री इन्फोर्स करेंगे उनको, यानी ये जो जन्नत के अंदर लोग होंगे ना उनको हम मजीद देंगे, हम मजीद उनकी इमदाद करेंगे यानी उनकी नेमतें और बढ़ाएंगे, बेफाकिहतें मजीद मेवों से, मजीद फलों से, व लहमिन और गोश्त से भी, यानी कुछ जन्नती जानवर होंगे उनका गोश्त होगा कितना लजीज होगा, तो गोश्त भी इनको खिलाएंगे, खाली इनको फलों के ऊपर नहीं टरखाएंगे, ठीक है ना, बल्कि गोश्त भी खिलाएंगे, क्योंकि गोश्त जो होता है वो आपको पता ही है कि आप कभी आप जो है वो फ्रूट्स खाना शुरू कर दें अपने डाइटिंग करने के लिए, तो थोड़े दिन में ना फिर गोश्त याद आना शुरू हो जाता है कि यार कितनी मज़े की चीज़ थी गोश्त। तो गोश्त की एक वैल्यू होती है, बहुत यानी बड़ी नेमत होती है, जो लोग गोश्त नहीं खा सकते उनसे पूछें, ठीक है, तो गोश्त भी मिलेगा वहाँ पर, ठीक है, सिर्फ फल नहीं मिलेंगे। मिन मा यश्तहून, जिस चीज़ को वो ना इश्तहा करेंगे, इश्तहा का मतलब होता है जैसे क्रेविंग कहते हैं ना, सभी ख्वातीन खुशन वाकिफ होंगी इन वर्ड से, क्रेविंग यानी दिल के अंदर जो एक क्रेविंग होती है कि मैं वो चीज़, यानी कभी कॉफ़ी की क्रेविंग होती है, कभी चाय की क्रेविंग होती है, जो सिगरेट नोश होते हैं उनको अगर सिगरेट ना मिले तो उनको सिगरेट की क्रेविंग होती है, ठीक है, तो इसको कहते हैं इश्तहा। तो यश्तहून की जिस भी चीज़ की उनको क्रेविंग होगी ना वो उनको मिलेगी, ठीक है, जन्नत में जो लोग होंगे उनको। यतनाज़ऊन, तनाज़ा यतनाज़ऊ, इसका मफहूम जो है वो यानी शेयरिंग से भी है कि ये एक दूसरे को पास अराउंड करेंगे, जो इनके पास जन्नत की नेमतें आएंगी ना, तो ये खुद भी उनसे लुत्फ़अंदोज़ होंगे और आगे भी, कि भी हाँ आप भी ज़रा खा के देखें कितनी मज़े की चीज़ थी, अभी मैंने बहुत इन्जॉय किया इसको। या इसका तर्जुमा यहाँ पे जैसे किया है कि झपटेंगे, झपटें के मतलब ये नहीं है कि जी लड़ाई दंगा फसाद शुरू हो जाएगा, कोई एक चीज़ आएगी और खाने वाले ज़्यादा होंगे तो अब भूखे जिस तरीके से टूटते हैं ना खाने के ऊपर, फिर कुछ बचता नहीं है टेबल के अंदर, ठीक है, लेकिन ऐसा नहीं होगा। झपटने का मतलब ये है कि ये लोग जो है ना वो बढ़ बढ़ करके लेंगे, ठीक है, यानी ऐसा नहीं होगा कि जन्नत की नेमत आ रही है और ये कहें मुझे नहीं खाना, मेरा मूड नहीं हो रहा खाने का, बेरगबती का इजहार करना, नहीं, बेरगबती बिल्कुल नहीं होगी वहाँ पर, बल्कि रगबत के साथ एंजॉय करेंगे हर नेमत को, ठीक है ना, हर नेमत इतनी बड़ी होगी और नेमत और यानी वो चीज़ भी ऐसी होगी कि खाने के बाद ये भी नहीं होगा कि जी फिर खट्टी डकारें आ रही हैं, पेट में दर्द हो रहा है, औंधे हो रहे हैं, इतना खा लिया आप क्या करें भाई, ठीक है, ऐसा भी कुछ नहीं होगा, ठीक है ना। बस क्या है हदीस में कि एक डकार आएगी और वो जितना खाना खाया होगा ना सारा का सारा जो है वो हजम हो जाएगा, यानी वो जो खाना होगा वो पेट को भारी करने वाला खाना नहीं होगा, बल्कि वो टेस्ट बड्स की एंजॉयमेंट वाला खाना होगा, ठीक है ना। हम तो यहाँ पे खाना खाते हैं तो टेस्ट बड्स जो होते हैं वो थोड़ा एंजॉय करते हैं, और पेट जो है ना वो ज़्यादा फट जाता है, यानी फूलना शुरू हो जाता है और दर्द होना शुरू हो जाता है अगर आप ज़्यादा खा लें। टेस्ट बड्स जो है वो तो बस किसी थोड़ी बहुत एंजॉय कर लेती हैं, लेकिन जन्नत के अंदर खाना जो है वो सारा का सारा टेस्ट के लिए होगा, ठीक है। तो फिर ये लोग जो है ना रग़बत के साथ जितना इनके सामने आएगा उतना खाएंगे और बेरग़बती नहीं होगी बिल्कुल भी, ठीक है। तो यतनाज़ऊना फ़ीहा कअसन, कअसन जो है वो यानी प्यालों को कहते हैं कअस, ठीक है, तो ये जो जन्नत के प्याले होंगे ना तो उन प्यारों की तरफ जो है वो रग़बत के साथ झपटेंगे। ला लगवन, नहीं होगी कोई लफ बात, जिसको हम फजूल बात कहते हैं, यहाँ पे जैसे हजरत ने लिखा बकना, ठीक है ना, बकना क्या चीज़ होती है, एक ऐसी बातचीत को बकना कहते हैं जिसका कि कोई यानी कोई अच्छा मफहूम नहीं होता, कोई एंजॉय नहीं करता उसको सुनना, ठीक है ना, बकवास जिसको हम कहते हैं, ठीक है, तो वहाँ पर कोई बकवास नहीं होगी, कोई बकना नहीं होगा, फजूल गुफ्तगू नहीं होगी। वला तासीम, और ना वहाँ पर कोई گناہ ہوگا. اسم کہتے ہیں گناہ کو, ٹھیک ہے. تو یعنی کوئی ایسی بات چیت نہیں ہوگی کہ جس کی وجہ سے جو ہے نا وہ کوئی گناہ میں مبتلا ہو جائے. جیسے غیبت, بھائی جب دوست آپس میں بیٹھتے ہیں تو عموماً کیا ہوتا ہے, غیبت ہوتی ہے, پولیٹیشنس کی غیبت ہوتی ہے, آج کل جو ہے وہ انفارچونیٹلی علماء کی غیبت. یعنی اب چونکہ پاکستان کے اندر اسپیشلی جو پولیٹکس ہے نا وہ اب وہ والی پولیٹکس نہیں رہی ہے. اب پولیٹکس کیا بن گئی ہے, خالصتاً دینی پولیٹکس, خالصتاً دینی. باقی جو دنیا دار ہے نا وہ تو ایک تماشا ہے خالی. دنیا داروں کی اب پولیٹکس ختم ہو گئی, ٹھیک ہے نا. اب پولیٹکس کس کی شروع ہو گئی ہے, دینداروں کی, ٹھیک ہے نا. لیکن کیا ہے, سچے دیندار جھوٹے دیندار, حقیقی دیندار دھوکے باز دیندار, ٹھیک ہے نا. اب یہ والی پولیٹکس ہو رہی ہے, ٹھیک ہے نا. تو اب جو ہے وہ پولیٹکس کے بارے میں بات کرنے کا مطلب یہ ہے کہ آپ علماء کی غیبت میں مبتلا ہو رہے ہیں, کیونکہ جو سچے ہیں اگر آپ ان سچوں کی غیبت کریں گے تو پھر کیا کرتے ہیں, علماء کا گوشت زہریلا ہوتا ہے. علماء کا جو گوشت ہوتا ہے نا وہ زہریلا ہوتا ہے. کیا مطلب, غیبت کرنے کی کیا سزا ہے, اپنے مردہ بھائی کا تم گوشت کھا رہے ہو جب تم اس کی غیبت کر رہے ہو. تو مردہ بھائی کا گوشت کھانا ہے کیوں, کیا مطلب ہے اس کا, کتنی مکروہ چیز ہوتی ہے انسان کے لیے اپنے مردہ بھائی کا گوشت کھانا. تو کراہیت کے لیے اللہ تعالیٰ نے اس کو مردہ بھائی کے گوشت کھانے سے تشبیہ دی ہے. لیکن اگر کوئی علماء حق کی غیبت کرتا ہے تو اس کے اندر صرف کراہیت نہیں ہے بلکہ کیا ہے, زہر بھی ہے. جو کرے گا فوراً روحانی موت مر جائے گا, فوراً روحانی موت مر جائے گا. کیونکہ علماء کا جو گوشت ہوتا ہے, یعنی گوشت کھانا ہے نا, جس کی غیبت کرو گے تم اس کا گوشت کھا رہے ہو, علماء کا گوشت کھاؤ گے نا وہ زہریلا ہے تمہارے لیے, تم روحانی موت مر جاؤ گے. اس وجہ سے یا جس آپ کو نصیحت کرتا ہے کہ آج کل پاکستانی پولیٹکس کو ڈسکس ہرگز ہرگز نہ کریں. پہلے تو وہ ایک گناہ کبیرہ ہوتا تھا, اب تو وہ 100 گنا زیادہ بڑا گناہ کبیرہ بن چکا, ٹھیک ہے نا. کیونکہ اب اس کے اندر نا علماء انوالو ہو چکے ہیں اور وہ علماء جو ہے نا وہ علماء حق ہیں, ٹھیک ہے. تو عوام الناس نا اس وقت نہیں سمجھ رہی کہ وہ کر کیا ہے, ڈائریکٹ کفر کے اندر چلے جائیں گے وہ اس طرح کی حرکتیں کر, کیونکہ اپنی بے وقوفی اور کم عقلی کی وجہ سے وہ علماء کی غیبت کرتے ہیں اور ان کے اوپر تہمتیں لگاتے ہیں اور ان کے ساتھ جو ہے وہ ان کے بارے میں بری بری باتیں کرتے ہیں, اور دس بیکمز ڈیڈلی فار دیئر ایمان, ٹھیک ہے. بہرحال تو جنت میں جو بیٹھیں گے نا آپس میں لوگ, تو وہاں پر وہ ایسی کوئی ڈسکشن نہیں ہو رہی ہوگی جس کے اندر کرکٹ کو ڈسکس کر رہے ہیں یا پولیٹکس کو ڈسکس کر رہے ہیں, جس کی وجہ سے گناہ جو ہے وہ نام اعمال کے اندر لکھا جا رہا ہوگا. جنت میں ایسا نہیں ہوگا, وہاں پہ ڈسکشنز جو ہوں گی نا وہ گناہ سے پاک ڈسکشنز ہوں گی, ٹھیک ہے. بالکل پیور ڈسکشنز ہوں گی وہاں پر, ٹھیک ہے. چلیں کسی کو سوال ہو تو پوچھ لے گا, آگے چلتے ہیں. وہ یقوف علیہ, ٹائم کتنا رہ گیا ہے, اچھا ہم اوور ہو چکے ہیں ماشاء اللہ, 11 منٹ آگے ہو چکی ہے کلاس. تو یہاں پر ہم ترجمہ ابھی پڑھنا روک دیتے ہیں. آپ نے جو پوائنٹ لکھا ہے, انہوں نے پرائیویٹلی کوئی پوائنٹ لکھا ہے تو اس کو دیکھ کر کے پھر کلاس ختم کر دیتے ہیں. آیت نمبر 22-23 تک ہم نے پڑھا. غیبت کے بعد ندامت ہو تو پھر اللہ سے معافی مانگے. انہوں نے پرائیویٹلی سوال کیا ہے کہ اگر غیبت کے بعد ندامت ہو تو پھر اللہ سے معافی مانگے. غیبت جو ہے ویسے تو حقوق العباد کی خلاف ورزی ہے, ٹھیک ہے. تو حقوق العباد کے لیے جو عمومی اصول ہے وہ یہ ہے کہ جس کی آپ نے حقوق مارے ہیں, جس کے حقوق مارے ہیں تو اس سے معافی مانگی جاتی ہے, ٹھیک ٹھیک ہے. لیکن اب اس کے اندر تفصیل یہ ہے کہ یا تو وہ بندہ ایسا ہے جس سے آپ معافی مانگ ہی نہیں سکتے, غیر محرم تھا. مثال کے طور پر پولیٹکس کے اندر جو آپ علماء کی بھی بات کر رہے ہیں, تو اب کون جا کے ان لوگوں سے معافی مانگ سکتا ہے؟ بھائی آپ کہیں بیٹھے ہوئے ہیں, وہ کہیں بیٹھے ہوئے ہیں, آپ ان سے کانٹیکٹ کیسے کریں گے؟ پھر وہ تو ہوئے ہیں بھی ذرا ایسے لوگ کہ جن سے ہر بندہ کانٹیکٹ کر بھی نہیں سکتا, تو آپ ان سے کیسے معافی مانگیں گے؟ یا یہ کہ خاندان کا کوئی ایسا شخص تھا جس کا انتقال ہو گیا, اب اس سے کیسے معافی مانگیں گے؟ ٹھیک ہے نا. یا کوئی غیر محرم تھا, عورتیں جو ہیں وہ پردے کرنے والی عورتیں کیا غیبت نہیں کرتی ہیں؟ کرتی ہیں, بہت غیبت کرتی ہیں, ٹھیک ہے نا, لیکن پردہ بھی کرتی ہیں ساتھ ساتھ. تو اب جس نامحرم مرد کی غیبت کری ہے, تو اب اس سے کیسے جا کر کے معافی مانگے؟ یا ایسی سچویشن بھی ہو سکتی ہے کہ کسی سے معافی مانگ, جیسے کسی عورت نے کسی دوسری عورت کی غیبت کری, ٹھیک ہے نا. اب اس عورت سے اگر معافی مانگنے جائیں گے نا, تو پھر تو اس نے جو تماشا کرنا ہے آگے سے, ہے نا, پھر جو آپ کو سنانی ہے, اور جو اس نے پھر ساری دنیا میں آپ کو مشہور کرنا ہے کہ اس نے تو یہ کیا تھا, اور دیکھو آج بھی اس سے معافی مانگنے کے لیے, دیکھا نا آ گئی نا اس سے معافی مانگنے کے لیے, ہے نا. کیونکہ یعنی ایک عجیب, پھر اس کے بعد پھر ایک فتنہ شروع ہو جائے گا, تو پھر کیسے معافی مانگے؟ تو یہ ساری سچویشنز ہوتی ہیں کہ جس کے اندر آپ نے جس کی غیبت کری ہے, تو آپ اس سے معافی مانگ ہی نہیں سکتے. یہ مقصد تھا اس آج اس کا, اتنی ساری مثالیں بیان کرنے سے, ٹھیک ہے. تو ایسی صورت میں کیا کریں؟ ایسی صورت میں ظاہر اللہ تعالیٰ سے تو آپ نے معافی مانگنی ہی ہے سب سے پہلے. سب سے پہلے تو ندامت اللہ ہی کے سامنے کرنی ہے. پھر اس کے بعد اس بندے سے اگر آپ معافی نہیں مانگ سکتے ہیں, تو پھر نہ اس کے حق میں دعائیں کریں, بلکہ اس کے طرف سے کچھ صدقہ خیرات کر دیں, کوئی نیکی کا کام کریں, اور دعا کریں اس نیکی کا کام کرنے کے بعد کہ اے اللہ یہ نیکی جو ہے نا, اس کا ثواب اس بندے کو عطا فرما دے, اور اس کے بدلے میں نا اس کا جو میرے اوپر حق آتا ہے اس حق کو معاف کروا دے. اے اللہ آپ اس حق کو معاف کروا دیجیے, ٹھیک ہے. تو اب یا تو اللہ تعالیٰ اس کے دل میں یہ بات ڈال دیں گے کہ وہ آپ کو معاف کر دیں, ٹھیک ہے نا, یا یہ کہ قیامت کے دن اللہ تعالیٰ وہ جو نیکی آپ نے اس کی طرف سے کری ہے وہ اس کو نیکی دے کر کے وہ آپ کو وہاں پہ معاف کروا دیں گے, ٹھیک ہے نا. تو یہ سارے کام کیے جا سکتے ہیں اگر کسی کے ساتھ یہ بات کری جائے. تو معافی مانگتے وقت وجہ بول کے مانگنا چاہیے یا صرف معافی مانگنا چاہیے؟ نئی مشائخ نے یہ بھی کہا ہے کہ معافی مانگتے وقت آپ ان سے بس یہ کہہ دیں کہ بھائی ہم انسان ہیں, غلطی کوتاہی ہو جاتی ہے, تو آپ کا جو حق میری طرف آتا ہے اللہ کے واسطے آپ اس کو مجھے معاف کر دیجیے. اس طریقے سے آپ اسے معافی مانگ لیں, تو مشائخ نے فرمایا کہ اگر وہ آپ کو معاف کر دیتے ہیں نا, تو بس اس میں پھر سب کچھ کور ہو گیا, ٹھیک ہے نا. کیونکہ آپ کی نیت جو تھی نا وہ غیبت کی معافی مانگنے کی تھی, لیکن آپ نے اس انداز میں ان سے بات کری ہے کہ وہ آپ سے راضی ہو گئے, خوش ہو گئے, اور میں آپ کو معاف کر دیا, تو اب سارے حقوق جو تھے نا وہ سارے معاف ہو گئے, ٹھیک ہے نا. تو آپ کو اسپیسیفکلی بولنے کی ضرورت نہیں ہے کہ جی میں نے اس موقع پہ آپ کی غیبت کری تھی, آپ کو میں نے یہ کہا تھا وہ کہا تھا, اب آپ مجھے معاف کر دیں, اس طرح سے بولنے کی ضرورت نہیں ہے. ہم نے غیبت کیا تھا بول کے معافی مانگنی چاہیے, نہیں اس کا جواب نہیں, ٹھیک ہے. اور کوئی سوال ہے کسی کو کچھ پوچھ لیں؟ میں کہاں سے کروں الحمد للہ.